यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा प्रमुख तीन दलद्वारा गठित कार्यदलमा सहमति। सन् 2024 को सात महिनामा विदेशी पर्यटक आगमनमा 21.22% वृद्धि। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर छोडारीले आज प्रदेशसभामा विश्वासको मत लिनुहुने। भारतको हिमाचल प्रदेशमा बाढ़ीमा परि 50 जना भन्दा बढ़ी बेपत्ता। र काभा महिला भलिबल प्रतियोगितामा श्रीलंकालाई पराजित गर्दै नेपालको विजय शुरूआत।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा प्रमुख दलहरूबीच सहमति जुटेको छ। सत्तारूढ़ नेपाली कांग्रेस, नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेताहरू सम्मिलित कार्यदलको हिजो गृह मन्त्रालयमा बसेको बैठकले विधेयकमा यसअघि मिल्न बाँकी रहेका सबै विषयमा सहमति जुटाएको नेताहरूले जानकारी दिनुभयो। विवादित विषयमा सहमति जुटेसँगै अब नेपालको शान्ति प्रक्रिया छिट्टै टुंगोमा पुर्याउन सकिने भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताउनुभयो। उहाँले गम्भीर मानवाधिकार उल्लंघन जस्ता पेचिलो विषयमा सहमति भएको र सहमति अनुसार पीड़कमाथि 25% सजायको माग दावी लिएर जान पाउने प्रावधान राखिने बताउनुभयो। संक्रमणकालीन न्यायसँग जोड़िएको विषय भएकाले पृथक र विशेष प्रकारको न्याय प्रणाली भएको र यसलाई फौजदारी अभियोगसँग जोड़ेर हेर्न नहुनेमा मुख्य सचेतक बर्तौलाले जोड़ दिनुभयो। विज्ञहरू समेतको सुझावको आधारमा विषयहरू टुंग्याइएको र सहमतिको प्रतिवेदन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संयुक्त रूपमा बुझाएर समितिले विधेयक अघि बढ़ाउने उहाँले बताउनुभयो। सुरक्षाकर्मीका परिवारलाई राहत परिपूरण, बहिर्गमित लड़ाकू त्यसै गरी गम्भीर मानवाधिकार उल्लंघन जस्ता विषयमा सहमति भइसकेको जानकारी दिनुहुँदै एमाले प्रमुख सचेतक बर्तौलाले लामो समयदेखि अड्केको विषयलाई पीड़ितको माग अनुसार टुंग्याइएको जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बागमती, लुम्बिनी र कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको शपथ दिनुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित समारोहमा बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा, लुम्बिनी प्रदेशका प्रमुख कृष्ण बहादुर घरती मगर र कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले शपथ लिनुभएको हो। समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उप प्रधानमन्त्री, मन्त्रीहरू र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रूपान्तरण गर्न पुष्पलालको ठूलो योगदान रहेको बताउनु भएको छ। राष्ट्रपति भवनमा हिजो पुष्पलाल राष्ट्रिय पुरस्कार 2080 समर्पण समारोहमा राष्ट्रपति पौडेलले पुष्पलाल नेपाली राजनीतिका एक मूर्धन्य र स्वप्नशील नेता भएको धारणा राख्नुभयो। उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुष्पलालको योगदानको स्मरण गर्नुहुँदै हिंसाबाट नभई लोकतान्त्रिक प्रक्रियाबाट नै समाजका अन्तर्विरोध र संकटहरू समाधान हुन सक्छन् भन्ने धारणा राख्ने नेताका रूपमा आफूले पुष्पलाललाई चिनेको बताउनुभयो। नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रूपान्तरण गर्न एउटा महत्वपूर्ण वैचारिक बहस गर्ने पुष्पलाल हुनुहुन्थ्यो, राष्ट्रपति पौडेलले भन्नुभयो। राष्ट्रपति पौडेलले देशमा लोकतन्त्र स्थापनाका लागि पञ्चायत इतरका शक्तिहरू मिलेर संघर्ष गर्नुपर्छ भन्ने पुष्पलालको विचारका कारण 2046 सालमा नेपाली कांग्रेस र वाममोर्चा मिलेर बहुदलीय प्रजातन्त्र पुनस्थापना सम्भव भएको उल्लेख गर्नुभयो। कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालको वाम लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय पुष्पलालको योगदान अतुलनीय रहेको बताउनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले राजनीतिलाई ज्ञान र सदाचारको बाटोमा हिँडाउन सके मात्र पुष्पलालप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो। नेकपा एमालेको केन्द्रीय कमिटिको उपाध्यक्षमा गुरु बराल मनोनित हुनुभएको छ। नेकपा एमालेको हिजो बसेको केन्द्रीय सचिवालयको बैठकले रिक्त रहेको उपाध्यक्ष पदमा स्थायी कमिटिका सदस्य बराललाई नियुक्त गर्ने निर्णय गरेको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो। बैठकले पार्टी स्थायी कमिटिको सदस्यमा मुकुन्द नेउपाने र लीलानाथ श्रेष्ठलाई मनोनयन गरेको पनि महासचिव पोखरेलले बताउनुभयो। बैठकले पार्टीको प्रदेश इन्चार्जहरूको जिम्मेवारी तोकेको छ, जसमा कोशी प्रदेश इन्चार्जमा शेरधन राई, मधेस प्रदेशमा लीलानाथ श्रेष्ठ, बागमती प्रदेशमा राजन भट्टराई, गण्डकीमा किरण गुरूङ, लुम्बिनी प्रदेशमा पद्मा अर्याल, कर्णालीमा गोरख बहादुर बोगटी र सुदूरपश्चिम प्रदेशको इन्चार्जका रूपमा लेखराज भट्ट तोकिनु भएको छ। पार्टी सचिवालय बैठकले केन्द्रीय सदस्यमा 17 जनालाई मनोनयन समेत गरेको छ। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नगर्ने घोषणा गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले आफ्नो स्वास्थ्यले साथ दिएसम्म सरकारी निवासमा पार्टीका कुनै पनि बैठकहरू नगरिने बताउनुभयो। प्रधानमन्त्रीको सरकारी निवासमा पार्टीको बैठक राख्न नहुने सुझाव आएकाले त्यसको पालना गरिएको उहाँले बताउनुभयो। प्रधानमन्त्री ओलीले ललितपुरको च्यासल स्थित पार्टी कार्यालय डुबानमा परेकाले सचिवालय बैठक होटलमा राख्नु परेको जानकारी पनि दिनुभयो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले हिजो आजका लागि विश्वासको मत लिने कार्यक्रम तय गर्नु भएको छ। सत्ता सहयात्री दल नेकपा एमाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिन लाग्नु भएको हो। मुख्यमन्त्री सोडारीले प्रदेशसभा सचिवालयलाई पत्र लेख्नुहुँदै विश्वासको मत लिनका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरे अनुरूप विश्वासको मतको प्रयोजनका लागि सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभाको बैठक आह्वान गर्नुभएको र आज उहाँले विश्वासको मत लिनुहुने प्रदेशसभाका सूचना अधिकारी युवराज जैशीले जानकारी दिनुभयो। 53 सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मत पाउन 27 मत आवश्यक पर्दछ। एकीकृत समाजवादीका प्रदेश संसदीय दलका नेता सोडारी वैशाख 6 गते एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्रको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बागमती नदी प्रणाली, स्मार्ट सिटी, फोहोर मैला व्यवस्थापन लगायतका क्षेत्रमा छिट्टै नतिजा देखिने गरी मन्त्रालयले काम अघि बढ़ाएको बताउनु भएको छ। मन्त्रालयमा काठमाण्डु उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जन सहितको प्रतिनिधि मण्डलसँग भएको भेटमा हिजो उप प्रधानमन्त्री सिंहले उपत्यकामा देखिएको समस्यालाई समाधान गर्न मन्त्रालयले स्थानीय सरकारसँग सहकार्य गरेर काम अघि बढ़ाइरहेको र छिट्टै नतिजा देखिने बताउनुभयो। उप प्रधानमन्त्री सिंहले सड़क बत्तीको महसूलको विषयमा ऊर्जा मन्त्रालयसँग छलफल गरेर समाधान गरिने पनि बताउनुभयो। उहाँले स्वच्छ उपत्यका र सफा बागमती बनाउनु आफ्नो प्राथमिकता रहेको भन्नुहुँदै खोलामा सिधै ढल मिसाउने कार्य बन्द गर्न स्थानीय तहहरूसँग सहकार्य गरिने बताउनुभयो। मेयर्स फोरमका अध्यक्ष महर्जनले वर्षौंदेखि स्मार्ट सिटीका लागि जग्गा रोक्का राखिँदा नागरिकलाई समस्या परेको भन्नुहुँदै रोक्का फुकुवा गर्नुपर्ने, सड़क बत्तीको बिल विद्युत प्राधिकरणले नगरपालिकाका नाममा पठाएको जानकारी गराउँदै त्यसका लागि पहल गरिदिन आग्रह पनि गर्नुभयो। गृहमन्त्री रमेश लेखकले राष्ट्रिय सदाचार नीति ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको हिजोको बैठकमा गृहमन्त्री लेखकले 2074 सालमा मस्यौदा तयार भएको सदाचार सम्बन्धी नीति पारित गरेर लागू गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। बैठकमा सांसदहरूले देशमा सुशासन कायम गर्न सदाचार नीति ल्याउन ढिलाइ गर्न नहुने, नीतिभन्दा पनि कानूनकै रूपमा ल्याउन सके अझ प्रभावकारी हुने एवं सुशासन प्रवर्धनका लागि सदाचार नीति महत्वपूर्ण हुने धारणा राख्नुभयो। छलफलमा सांसदहरू वामदेव गौतम, झक्कु प्रसाद सुवेदी, उर्मिला अर्याल, तुल प्रसाद विश्वकर्मा, अन्जान साक्य लगायतले सुशासन कायम गर्ने विषयमा नैतिक शिक्षा र सदाचार महत्वपूर्ण रहेको भन्नुहुँदै त्यसलाई कार्यान्वयनमा लैजान मिल्ने गरी कानून बनाउनु पर्नेमा जोड़ दिनुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले आन्तरिक रोजगारीको सिर्जना र बाध्यकारी वैदेशिक रोजगारी न्यूनीकरण गर्ने सरकारको योजनामा सहयोग गर्न विश्व बैंकलाई आग्रह गर्नुभएको छ। श्रम मन्त्रालयमा विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले गर्नुभएको भेटका क्रममा उहाँले आन्तरिक रोजगारीलाई दिगो बनाउने र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने सरकारको योजना रहेको बताउनुभयो। श्रम मन्त्री भण्डारीले स्थानीय तहमा रहेका सबै रोजगार सेवा केन्द्रहरूलाई सुदृढीकरण गर्ने, विकास साझेदार लगायतसँगको सहकार्य र प्राविधिक सहयोगमा जब हबका रूपमा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीभीटीको तत्काल पुनर्संरचना गरिने बताउनु भएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना समितिको हिजोको बैठकमा मन्त्री भट्टराईले चिकित्सा शिक्षा आयोगसँग समन्वय गर्ने सन्दर्भमा विगतदेखि नै कमजोरी देखिँदै आएकाले अब बस्ने सिटीभीटीको परिषदको बैठकले पुनर्संरचनाको प्रस्ताव पारित गर्ने जानकारी दिनुभयो। 100 बेडको आफ्नै अस्पताल रहेका शिक्षण संस्थाहरूले मात्रै नर्सिङ पढ़ाउन स्वीकृति पाउने कानूनी प्रावधानले जटिलता ल्याएकाले चिकित्सा शिक्षा ऐन पनि संशोधन गरिने मन्त्री भट्टराईले स्पष्ट पार्नुभयो। बैठकमा सांसदहरूले सिटीभीटी र चिकित्सा शिक्षा आयोगबीच देखिँदै आएको विवादको शिकार विद्यार्थीहरू हुनु परेको भन्नु हुँदै सरकारले त्यसमा तत्काल समाधान खोज्नुपर्नेमा जोड़ दिनुभयो। कञ्चनपुरमा बाघको आक्रमणबाट खेतमा काम गर्दै गरेकी एकजना महिलाको मृत्यु भएको छ। दोधारा चाँदनी नगरपालिका दुईमा धान खेतमा काम गर्दै गर्दा स्थानीय 23 वर्षीय हीरा साहुलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ। स्थानीय र प्रहरी मिलेर खोजी गर्दा उखुबारीमा उहाँको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। खेतबारीमा काम गर्दै गर्दा दिउँसै बाघले आक्रमण गरी ज्यान लिन थालेको भन्दै स्थानीय बासिन्दाहरू त्रसित हुन थालेका छन्। सन् 2024 सात महिनामा विदेशी पर्यटकको आगमन 21.22% वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ। यस वर्षको जुलाईसम्म 6,47,615 विदेशी पर्यटक नेपाल आएको बोर्डले जनाएको छ। जनवरीमा 79,100, फेब्रुअरीमा 97,426, मार्चमा 1,28,167, त्यसै गरी अप्रेलमा 1,11,376, मेमा 90,211 पर्यटक नेपाल आएका थिए। जूनमा 76,736 र जुलाईमा 64,599 पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन बोर्डले जनाएको छ। गत वर्षको सोही अवधिमा 5,34,207 पर्यटक नेपाल आएको पनि बोर्डले जनाएको छ। शास्त्रीय संगीतका ज्ञाता गुरूदेव कामतको 69 वर्षको उमेरमा हिजो निधन भएको छ। सिराहाको लक्ष्मीपुर पतारी स्थित आफ्नै निवासमा उहाँको हिजो बिहान निधन भएको परिवारले जनाएको छ। उहाँ लामो समयदेखि मृगौलाको समस्याबाट पीड़ित हुनुहुन्थ्यो। रेडियो नेपालमा लामो समयदेखि शास्त्रीय गायन प्रस्तुत गर्दै आउनुभएका कामतले शास्त्रीय संगीतको क्षेत्रमा अतुलनीय योगदान पुर्याउनु भएको छ। उहाँको निधनप्रति रेडियो नेपाल हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ। बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमा झोलुङ्गे पुल निर्माण भएपछि आवत जावत र कृषि उत्पादनको बजारीकरणमा सहज भएको छ। बागलुङ संवाददाता कोपिला कणेलको यो रिपोर्ट।
बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमा झोलुङ्गे पुल निर्माण भएपछि कृषि उत्पादनको बजारीकरण र आवत जावतमा सहज भएको छ। पुल बनेपछि स्थानीय उत्पादनको बजारीकरण साथै अध्ययन अध्यापनका लागि आउजाउ गर्न निकै सहज भएको बताउनुहुन्छ पर्वतका युवा झलक सुवेदी।
कलेज पढ्ने बेलामा पनि माथिबाट एकचोटि कालीगण्डकी नदीमा झरेर पुल तरेर अनि फेरि उकालो चढेर हामी चाहिँ बजारमा आउने जाने गरिन्थ्यो। त्यहाँको तरकारी व्यवस्थापनदेखि लिएर हरेक कुरामा हामीलाई निकै अप्ठ्यारो भइरहेको थियो र अहिले यो पुल बनेपछि तरकारी पढ्ने विद्यार्थीहरू पनि धेरै सहज भइरहेको छ।
सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौँले हिम शिखर कन्ट्रक्सन निर्माण कम्पनीसँग सम्झौता गरी विक्रम सम्वत 2079 साउनदेखि निर्माण शुरू भएकोमा 1.5 वर्षमै काम सकेको हो। पुल बनेपछि दुई जिल्लावासीको सम्बन्ध सुमधुर हुनुका साथै त्यहाँका औषधिजन्य पदार्थ तथा कृषिको बजारीकरणमा सहज भएको पर्वत घर भई बागलुङमा व्यापार व्यवसाय गर्दै आउनुभएका आकाश रेग्मी बताउनुहुन्छ।
थोरै बाटो पनि धेरै घुमाउरो भएको हुनाले एकदमै असहज थियो भने अब जलजलावासीहरूलाई पनि सजिलो, सामानहरू आवत जावत गर्न पनि सजिलो, तरकारी खेतीदेखि लिएर त्यहाँका औषधि जन्य चिजहरू, जडीबुटीहरू, खाद्यान्नहरू सबै कुराहरू ल्याउनलाई सहज।
7 करोड़ लागतमा उक्त झोलुङ्गे पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको बागलुङ नगरपालिकाले जनाएको छ। पुल बनेपछि आवत जावतका साथै दुवै जिल्लाको पर्यटकीय विकासमा समेत सहज हुँदै गएको बागलुङ नगरपालिका वडा नम्बर 4 अध्यक्ष कुमार विक्रम छेत्रीको भनाई छ।
बागलुङ र पर्वत जुन नाका 2-3 घण्टा लगाएर चाहिँ बागलुङ बजार आउनुपर्ने र बागलुङको मान्छेहरू 1.5-2 घण्टै लाग्ने अवस्था थियो, यो पुलले बागलुङ र पर्वतको सम्बन्ध अझ सुमधुर।
बागलुङ बजारलाई पर्वतको जलजलासँग जोड्दा कृषि उत्पादनको बजारीकरणमा सहज हुनुका साथै पर्वतको जलजलाका स्थानीयलाई घण्टौं लगाएर बागलुङ बजार आउनुपर्ने अवस्थाको अन्त्य भएको छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले तुलसीलाल अमात्यको उच्च क्रान्तिकारी नैतिकता र चरित्रबाट वर्तमान तथा भावी पुस्ताले प्रेरणा लिनुपर्ने बताउनु भएको छ। ललितपुरको च्यासली स्थित एमाले मुख्यालयमा तुलसीलाल स्मृति प्रतिष्ठानले हिजो आयोजना गरेको तुलसीलाल अमात्यको 27 स्मृति दिवसको कार्यक्रममा उहाँले नेपाली राजनीतिमा हाल देखा परेका वैचारिक निष्ठा, आदर्श एवं नैतिक आचरणको क्षयीकरणको सन्दर्भमा तुलसीलाल अमात्यले जीवन पर्यन्त सिद्धान्त र आन्दोलनप्रति देखाउनु भएको त्याग आदर्श आचरण सादा जीवनशैली र अध्ययनशीलताबाट वर्तमान युवा पुस्ताले प्रेरणा लिनुपर्नेमा जोड़ दिनुभयो। उहाँले नेता अमात्यले आजीवन गाउँका निमुखा किसान मजदूर एवं आम श्रमजीवी वर्गप्रति देखाउनु भएको वर्गपक्षता त्यसै गरी सद्भाव र समर्पणको भावलाई कम्युनिष्ट नेतामा हुनै पर्ने अपरिहार्य गुणका रूपमा लिनुपर्ने उहाँले बताउनुभयो। पार्टीलाई क्रान्तिकारी धारमा ल्याउन तुलसीलालको महत्वपूर्ण योगदान रहेको चर्चा पनि उहाँले गर्नुभयो। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले वर्षमा एक दिन मात्रै मनाएर युवा दिवस सफल नहुने बताउनु भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा हिजो आयोजित कार्यक्रममा उहाँले युवालाई स्वदेशमै रोजगारीको प्रबन्ध र उत्पादनमूलक क्षेत्रमा सहभागी गराउन सक्नुपर्नेमा जोड़ दिनुभयो। भारतको हिमाचल प्रदेशमा छोटो अवधिको अत्यधिक वर्षापछि आएको बाढ़ीका कारण सिमला मण्डी र कुल्लू लगायतका जिल्लामा 50 जना भन्दा बढ़ी बेपत्ता भएका भारतीय संचार माध्यमहरूले उल्लेख गरेका छन्। हिमाचलका मुख्यमन्त्री सुखविन्दर सिंहले उद्धार राहत कार्य जारी राखिएको बताउनु भएको छ। सिमलाको रामपुर तहसील त्यसै गरी मण्डी जिल्लाको पधार तहसील र कुल्लूको जाओ निर्मल गाउँमा वर्षाले निम्त्याएको विपदपछि राष्ट्रिय विपद व्यवस्थापन बल त्यसै गरी प्रदेश स्तरीय विपद व्यवस्थापन बल लगायतका टोलीहरू राहत र उद्धारमा संलग्न भएको प्रदेश सरकारले जनाएको छ। टर्कीको राष्ट्रपतिको कार्यालयले रूस र अमेरिका समेत केही पश्चिमी देशबीच अंकारामा कैदीको साँडफेर सन्दर्भमा सहमति भएको जनाएको छ। अफ्रिकी राष्ट्र नाइजेरियाको बोर्नो राज्यको काउरी गाउँमा रहेको एउटा चिया पसलमा बम विस्फोट हुँदा कम्तीमा 19 जनाको मृत्यु हुनका साथै 1 दर्जन भन्दा बढ़ी घाइते भएको नाइजेरियाले सुरक्षा स्रोतले जनाएको छ। विस्फोटको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएका छैनन्। त्यस क्षेत्रमा बोको हराम समूह र इस्लामिक स्टेट दुवै सक्रिय छन्। नाइजेरियाको सेनाले त्यसबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्कासँग विश्व ब्याङ्कका देशीय निर्देशक डेभिड सिस्लेनले बिहिबार सिंहदरबारमा भेटवार्ता गर्नु भएको छ। भेटवार्तामा विश्व ब्याङ्कले नेपालको ऊर्जा र सिंचाई क्षेत्रमा गरेको सहयोग र विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। भेटमा ऊर्जा मन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्र र दात्री निकायलाई साथमा लिएर सरकार अगाडि बढ़ने बताउनुभयो। त्यस अवसरमा मन्त्री खड्काले अन्तर्राष्ट्रिय स्तरमा विद्युत बिक्री गर्न आवश्यक पर्ने ट्रान्समिशन लाइन निर्माणमा विश्व ब्याङ्कको सहयोग आवश्यक रहेको पनि उल्लेख गर्नुभयो। मन्त्री खड्काले आन्तरिक खाद्यान्न परिपूर्तिका लागि सिंचाई क्षेत्रको विकास आवश्यक रहेको भन्दै त्यस क्षेत्रमा समेत विश्व ब्याङ्कको सहयोग निरन्तर रहनेमा विश्वास व्यक्त गर्नुभयो। यस्तै भेटवार्ताका क्रममा विश्व ब्याङ्कका देशीय निर्देशक सिस्लेनले नेपालको ऊर्जा र सिंचाई क्षेत्रको विकासमा विश्व ब्याङ्कको सधैँ साथ र सहयोग रहने बताउनुभयो। नेपालगंज नाकाबाट गत आर्थिक वर्षमा 7 अर्ब रूपियाँ भन्दा बढ़ीको खाद्यान्न आयात भएको पाइएको छ। गएको आर्थिक वर्षमा नेपालगंज नाकाबाट चामल मात्रै 4 अर्ब 12 करोड़ रूपियाँ भन्दा बढ़ीको आयात भएको नेपालगंज भन्सार प्रमुख ध्रुवराज विश्वकर्माले बताउनुभयो। यस्तै नेपालगंज नाकाबाट गएको आर्थिक वर्षमा 2 अर्ब 4 करोड़ रूपियाँ भन्दा बढ़ीको मकै आयात भएको भन्सार कार्यालयले जनाएको छ। साताको अन्तिम कारोबार दिन बिहिबार शेयर बजार मापक नेप्से परिसूचक 2800 बिन्दु छोएर 2755.60 बिन्दुमा झरेको छ। अघिल्लो दुई कारोबार दिन बढ़ेको नेप्से बिहिबार केही घटेको हो। दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार गठन भएपछि बढ़दै गरेको शेयर बजार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछि केही दिन बाहेक प्राय बढ़दै गएको छ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले भलिबल खेललाई विद्यालयको प्राथमिक तहदेखि नै सरकारको प्राथमिकतामा राख्ने बताउनु भएको छ। बिहिबारदेखि काठमाडौँमा शुरू भएको कावा नेसन वुमेन्स लीगको उद्घाटन गर्दै भलिबल खेललाई प्राथमिक तहदेखि नै प्राथमिकतामा दिने मन्त्री चौधरीले बताउनु भएको हो। मन्त्री चौधरीले स्वास्थ्य र शिक्षा मन्त्रालयसँग पहल गरिरहेको समेत जानकारी दिनुभयो। काभा महिला भलिबल नेशनल लीगको उद्घाटन खेलमा नेपालले विजयी शुरूआत गरेको छ। घरेलु टोली नेपालले श्रीलंकालाई 3-0 सोझो सेटमा हराउँदै शानदार शुरूआत गरेको हो। राष्ट्रिय खेलकुद परिषदको कवर हलमा भएको खेलमा नेपालले श्रीलंकालाई 25-19, 25-18 र 25-19 सहजित निकालेको हो। प्रतियोगितामा नेपालसहित भारत श्रीलंका मालदिव्स र इरानको सहभागिता रहेको छ। प्रतियोगिता अन्तर्गत शुक्रबार 2 खेल हुनेछन्। पहिलो खेलमा इरान र श्रीलंका बीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा मालदिव्सले भारतको सामना गर्नेछ। जितसँगै नेपालले 3 अङ्क जोडेको छ। नेपालले अब शनिबार भारतको सामना गर्नेछ। भुटानमा जारी काभा बीच भलिबल च्याम्पियनशीपमा नेपाली महिला टोलीले विजयी शुरूआत गरेको छ। थिम्पू स्थित चामलिङ मिन्थाङ राष्ट्रिय रंगशालामा बिहिबार नेपालले उज्बेकिस्तान विरूद्ध 2-0 सोझो सेटमा जित निकाल्यो। कमला पुन र मनिषा चौधरीको जोडीले खेल 21-17, 21-15 आफ्नो पक्षमा पार्यो। पुरूषतर्फ भने नेपाली टोली मालदिवसँग 2-0 सोझो सेटमा पराजित भयो। मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनवारको जोडीले खेल 16-21, 15-21 गुमायो। मनाङ मर्स्यादी क्लब ललित स्मृति एन्फा यु18 युथ लीगको शीर्ष स्थानमा फर्किएको छ। सातो बाटो स्थित एन्फा मैदानमा बिहिबार भएको खेलमा विभागीय टोली एपीएफ क्लबलाई 2-1 पराजित गर्दै मनाङ पुरानै स्थानमा फर्किएको हो। जितसँगै मनाङले 6 खेलमा 15 अङ्क जोडेको छ। एपीएफको समान खेलबाट 7 अङ्क छ।
अब मौसम। आज देशभर आंशिकदेखि सामान्यतया बदलिरही सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका 1-2 स्थानमा अधिक वर्षा हुने तथा मधेस र कोशी प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.1 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.4 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर, सापेक्षिक आर्द्रता 91%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:28 भयो भने सूर्यास्त भरे साँझ 6:53 हुनेछ। संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा प्रमुख 3 दलद्वारा गठित कार्यदलमा सहमति। सन् 2024 7 महिनामा विदेशी पर्यटकको आगमनमा 21.22% वृद्धि। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज प्रदेशसभामा विश्वासको मत लिनुहुने। भारतको हिमाचल प्रदेशमा बाढ़ीमा परि कम्तीमा 50 जना बेपत्ता। र काभा महिला भलिबल प्रतियोगितामा श्रीलंकालाई पराजित गर्दै नेपालको विजयी शुरूआत। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।